You're with SBS Radio.
चुनाव अभियान प्रबन्धक को रूपमा तपाईँलाई छनौट गरियो होइन, अलिकति नेपाली समुदायसम्म पुग्नलाई अथवा त्यो समुदायको आकर्षण आफ्नो पार्टीतिर बढाउनको लागि पनि अलिकति स्ट्राटेजिक प्लान हो यो?
यसमा तिनवटा पक्ष देखिन्छ। त्यो मैले भन्नुपर्दाखेरि सर्वप्रथम त तपाईँले भन्नुभएकै कुरामा म सहमत छु। नेपालीहरूको सङ्ख्या अस्ट्रेलियामा यति बढेर गयो कि भर्खरै न्युज सेभेनले प्रकाशित गरेको एउटा रिपोर्टमा भनिएको छ कि न्यू साउथ वेल्समा नेपालीहरू फोर्थ लार्जेस्ट चाहिँ तपाईँको सिटिजन लिने बाहिरबाट आएको चाहिँ ओरिजिन मध्ये पर्दछ। त्यसले के बताइरहेको छ भने अब नेपाली जो विद्यार्थी भएर आउनुभयो, हिजो पढ्दै जानुभयो, पिआरको एप्लाई गरिसकेपछि जुन एउटा सिटिजन लिने प्रोसेस हुनुहुन्छ, देयर आर सो मेनी पिपुल वेटिङ फर द सिटिजनसिप। त्यो भनेको तपाईँ भोटरको संख्या नेपालीको बढ्दै गयो। यो भन्दै गर्दाखेरि त्यति धेरै अरूको तुलनामा त्यति धेरै पनि होइन, तर पनि के हुन्छ भने एक भोट पनि काफी हुन्छ जित्नको लागि। जस्तो सानो एउटा उदाहरण दिन्छु, तपाईँ ब्याङ्क्स भन्ने एउटा फेडरल इलेक्ट्रोलमा डेभिड कोलम्यान जो चाहिँ इमिग्रेसन मिनिस्टर हुनुहुन्छ अहिलेको, उहाँको 1.3% स्विङ्स उहाँको त्योले जित्नु भएको हो। त्यहाँनिर नेपालीहरू +2% हुनुहुन्छ र अब यहीँबाट देखिन्छ कि नेपालीहरूको भोट डिसिसिभ हुँदै गएको।
जस्तै मलाई अब अलिकति बुझ्न मन लागेको, यहाँले चाहिँ अब नेपाली मतदाताहरूलाई एउटा आकर्षित गर्ने एउटा स्ट्राटेजी म्यानेजरको रूपमा पनि होइन, त्यो प्लानरको रूपमा पनि रहिरहनु भएको छ। नेपाली मतदाताहरूमा प्राय गरिदेखिँदाखेरि हामीले एउटा संस्करण नै बनाएको थियौँ, तपाईँलाई आफ्नो क्षेत्रको हुन्छ नि सांसदको बारेमा थाहा छ को छ भनेर भन्दाखेरि अधिकांश नेपालीहरूलाई थाहा थिएन। अब नेपालको राजनीति होइन, यहाँ आएर बसिसकेपछि अलिकति यो देशको बारेमा पनि राजनीतिको बारेमा पनि बुझ्नुपर्छ है भन्ने त्यो गराउनको लागि कतिको चुनौतीपूर्ण देख्नुहुन्छ?
अब यसपटकको चुनावमा हामीले धेरै सफलता पाएको मलाई लाग्छ, धेरैभन्दा धेरै तपाईँको नेपाली समुदायसँग बसेर चाहिँ तपाईँको मोर देन 60 कम्युनिटी मिटिङ हाम्रो यो 10-12 इलेक्ट्रोलमा भइसकेको हुँदाखेरि अब चाहिँ नेपालीहरूको अस्ट्रेलियाको मेनस्ट्रिम पोलिटिक्सप्रति बढी नै आकर्षण हुन थालेको देखिन्छ। र मोस्टली योभन्दा अगाडि लेबरकै कुराहरू बढी सुनिन्थ्यो, तर यसपल्ट म लिबरलको पार्टीबाट एउटा म्यानेजर हुँदै गर्दाखेरि लिबरलले के गर्यो त हिजोको दिनमा भन्ने कुराहरू बुझाउँदै जाने क्रममा, जस्तो एउटा सानो उदाहरण, जति पनि इन्टरनेसनल स्टुडेन्टहरू अस्ट्रेलियामा आए उनीहरू पहिला फर्केर जानुपर्ने हुन्थ्यो, तर हवार्डको जन हवार्डको एउटा टाइममा इमिग्रेसन मिनिस्टर फिलिप रोडक भन्ने हुनुहुन्थ्यो, अनि उहाँहरूले नै एउटा इनिसिएट गर्नुभयो जसले गर्दाखेरि इन्टरनेसनल स्टुडेन्टहरू पनि अब यो देशमा रेसिडेन्सी एप्लाई गर्न पाउने, त्यसपछि गएर सिटिजन लिएर बस्न पाउने भन्ने किसिमको नियम पारित भयो। र त्यही नियम अन्तर्गत आज धेरैभन्दा धेरै नेपाली मात्रै होइन, सयौँ देशका चाहिँ इन्टरनेसनल स्टुडेन्टहरू यहाँनिर चाहिँ पर्मनेन्ट रेसिडेन्स र त्यसपछि सिटिजन लिएर बस्ने एउटा अवसर चाहिँ दिएको छ। त्यस्तै गरी अर्को कुरा गर्दाखेरि सेन्टर लिङ्कको कुराहरू, जुनले एउटा के दियो देखिन्थ्यो भने जहाँ गए नि समाजमा तपाईँको एउटा धनी वर्ग, मध्यम वर्ग र चाहिँ कमजोर वर्ग, त्यो संसारको एउटा नर्मल सोसाइटीको स्ट्रक्चर नै हो। र यो अस्ट्रेलियामा पनि धेरै तपाईँको चाहिँ न्यून वर्गहरू जो चाहिँ अलिकति कम आयस्रोत भएका र अब शारीरिक मानसिक रूपमा कमजोर भएका र बुढाबुढी बच्चा बच्चीको लागि चाहिँ समाज सामाजिक सुरक्षा दिनुपर्छ, त्यसको कन्सेप्ट ल्याउनुपर्छ भन्ने कुरा पनि लिबरल पार्टीले सेन्टर लिङ्कको अवधारणा लिएर आएको देखिन्छ। अनि यी कुराहरू एउटा नेपाली तपाईँको समाजभित्र यी किसिमको एजुकेसनहरू हामीले यो लिबरल पार्टीले योभन्दा अगाडि धेरै पुर्याउन नसकेको र अब हामी सबै इलेक्ट्रोलहरूमा नेपाली एउटा एक्टिभिस्टहरू लाग्नु भएको छ, सबै ठाउँमा असाध्यै उत्साहपूर्वक रूपमा चाहिँ नेपाली यङ्स्टरहरू बढी लाग्नु भएको छ। उहाँहरू यो अहिलेको इलेक्सनको नेपालीहरूको चाहिँ जुन एउटा चाहिँ भाइब लिबरल पार्टीभित्र ल्याउनलाई अथवा चाहिँ यो मेन स्ट्रिमको पोलिटिक्समा ल्याउनलाई उहाँहरू सबैलाई म धन्यवाद दिन्छु र उहाँहरूकै एउटा जाँगर जोसबाट नै आज नेपाली पनि मेन स्ट्रिम पोलिटिक्समा छ र नेपालीको सपोर्टले गर्दा यहाँको सांसदलाई जित्ने हार्ने किसिमको एउटा चाहिँ हुन्छ भन्ने किसिमको उहाँहरूले दिलाउन सक्नु भएको छ।
जस्तै नगेन्द्रजी, अब विगतका कुराहरूलाई, विगतमा लिबरलले गरेको कामहरूलाई लिएर अहिले त्यही कुराहरू प्रस्तुत गरेर नेपाली समुदायलाई अलिकति लिबरल प्रति आकर्षित गरिरहँदाखेरि पछिल्लो समयमा जुन लिबरल पार्टीभित्र अब स्कट मोरिसन, मार्कम टर्नबुलको त्यो प्रधानमन्त्रीको पदीय घम्साघम्सीदेखि लिएर यी विषयहरूलाई चाहिँ कसरी छोप्ने?
जस्तो यो देशमा तिनवटा निकाय छ, एउटा तपाईँको फेडरल गभर्मेन्ट छ, त्यसपछि अहिले चुनाव हुन गइरहेको स्टेट इलेक्सन हो, यो चाहिँ 57th स्टेट इलेक्सन हो, त्यसपछि लोकल भनेको काउन्सिलहरू हुन्छ। नर्मल्ली तपाईँको सेन्ट्रलमा फेडरलमा भएका यी डिस्टर्बेन्सहरूले असर नपुर्याउने होइन, असर त पुर्याउँछ नै, तर बढी जनताहरूको यो स्टेट लेभलको इलेक्सन भनेको चाहिँ हेल्थसँग रिलेटेड, एजुकेसनसँग रिलेटेड, इन्फ्रास्ट्रक्चरसँग रिलेटेड र लोकल लेभलको कुराहरू बढी हुने भएको हुनाले मान्छे त्योप्रति बढी फोकस भएको हामीले मतदाताहरूबाट पाएका छौँ। आज पनि म एउटा बुथमा, प्रिपोलको बुथमा बसिराख्दाखेरि केही व्यक्तिहरूले आएर यो हस्पिटलको बेड बढाउन सक्छ कि सक्दैनौँ, अथवा यो रोड यहाँनिर बिग्रिया छ बनाउन सक्छ कि सक्दैनौँ, यो सबै कस्तो भने तपाईँको यो फेडरलले गर्न सक्ने कुराहरूमा बढी मान्छे केन्द्रित भएको देखिन्छ र केन्द्रमा के भइरहेको छ भन्ने कुराहरूमा त्यति धेरै मान्छेले ध्यान नदिएको मैले महसुस गरेँ यो चुनावको बिचमा। तर केही भोटरहरूलाई यसले असर गर्छ, नगर्ने होइन, तर के हुँदो रहेछ भने पार्टी भनेको एउटा सिस्टममा गइरहेको हुन्छ, टर्मोइल हुन्छ, जस्तो योभन्दा अगाडि लेबरको पनि त्यो एउटा स्थिति आएको थियो गिलाड र चाहिँ केभिन रडको टाइममा, तर त्यसपछि सेटल डाउन भएर बिल सर्टेन कन्टिन्यू भइरहेको छ। त्यस्तै यो पार्टीमा पनि यो किसिमको एउटा ट्रान्जिसन, अहिले नयाँ किसिमको चाहिँ तपाईँको लिडरसिपको एउटा एडजस्टमेन्ट प्रोसेसमा गइरहेको हुँदाखेरि यो पनि ढिलो चाँडो सेटलमेन्ट हुन्छ। एट द इन्ड अफ द डे तपाईँको यो देशका दुईवटा ठुला पार्टीहरू छन्, त्यसमध्ये लिबरलले धेरै नै लामो समय यो देशको लागि चाहिँ ठुला ठुला कामहरू गरिसकेको हुँदाखेरि यसरी आउने बीचका यी कुराहरूले त्यति ठुलो असर गर्दैन।
Hear more stories in your language by visiting sbs.com.au.